नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना श्रेष्ठ।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.incheck.org.np www.incheckonline.org र www.bagmatilive.com लगन गरेर चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले राष्ट्रिय मानवाधिकार आयोगको सिफारिस कार्यान्वयनको अवस्था र उपभोक्ता अधिकारका विषयलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगको 20 वर्ष, आयोगको सिफारिस र कार्यान्वयनको अवस्था सन्दर्भमा आयोगका पूर्व आयुक्त गोविन्द शर्मा पौडेलसँग गरिएको कुराकानी।
अब अहिले आफू दोष भएर अरूलाई दोष लगाउने होइन, हामीले निकालेर भनेर वा र स्याबासी पाउने कुरो पनि होइन।
उपभोक्ता अधिकार र बजार अनुगमन व्यवस्थाका बारेमा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष पासु खतिवडासँग गरिएको कुराकानी।
उपभोक्ता ठगिरहेका छन् अनि नियमनकारीले त्यो देख्दैन।
र मानव अधिकारसँग सम्बन्धित केही समाचारहरू हामीले कार्यक्रममा समावेश गरेका छौँ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रम सुरु गरौँ मानवाधिकार सम्बन्धी केही समाचारबाट। सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबारको बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निशुल्क गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निशुल्क गर्न सरकारका नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले निशुल्क परीक्षण गर्नेबारे मन्त्री परिषदमा प्रस्ताव लगेको थियो। स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार नै सरकारले परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो। यसअघि सर्वोच्चले निशुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको निशुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो। सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार निशुल्क गर्न सरकार बाध्य भएको हो।
राष्ट्रिय मानवाधिकार आयोगको बागमती प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तक 2077 को विमोचन भएको छ। बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वार्षिक गतिविधि विमोचन गर्नुभएको हो। जुम मार्फत आयोजना गरिएको कार्यक्रममा प्रदेशभित्र आर्थिक वर्ष 2076-77 कुल 68 मानवाधिकार उल्लङ्घनका उजुरीहरू परेको र बढी उजुरीहरू काठमाडौँ जिल्लाबाट प्राप्त भएको विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधानले मानवाधिकारका विषयहरूमा सम्बोधन गरे पनि सरकारले कार्यान्वयनको पाटो बलियो बनाउन नसकेको बताउनुभयो। जनताको चेतनाको स्तर विकास गर्न सरकारवाला निकायले ध्यान पुर्याउन सके मानवाधिकार उल्लङ्घनका घटनामा उल्लेखनीय कमी आउने उहाँको भनाइ छ। बागमती प्रदेशमा मानवाधिकार उल्लङ्घनका घटनाहरूमा कमी आएको बताइएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सचिव वेद प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो।
राष्ट्रिय मानवाधिकार आयोगले आयोगका 20 वर्ष, आयोगका सिफारिसहरू र कार्यान्वयन अवस्था प्रतिवेदन मार्फत आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक गरेको छ। यो प्रतिवेदन सार्वजनिक गरेसँगै गएको कार्तिक 2 गतेबाट आयोग पदाधिकारी विहीन भएको छ। कानुनका प्राध्यापक गोविन्द शर्मा पौड्याल आयोगका निवर्तमान सदस्य पनि हुनुहुन्छ। उहाँसँग मानवाधिकार उल्लङ्घनकर्ताको सूची प्रकाशनको सेरोफेरोमा रहेर इन्चेक अनलाइनका सम्पादक रमेश प्रसाद तिमल सिन्हाले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ पौड्यालसँग गरिएको कुराकानी।
आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेछ भनेर ऐनले भन्छ। त्यसको साथ साथै सम्मानित सर्वोच्च अदालतबाट आयोगले गरेका सिफारिस र आदेशहरूमा इफ एन्ड बट भन्न पाइँदैन, आदेश र सिफारिस कार्यान्वयन गर्नुपर्छ भनेर सर्वोच्च अदालतले पनि नै बोलिसकेको अवस्था छ। एक त संवैधानिक व्यवस्था, दोस्रो कानुनी व्यवस्था, तेस्रो चाहिँ सम्मानित सर्वोच्च अदालतको आदेशलाई पनि नेपाल सरकारले परिपालना गरेको देखिएन।
संवैधानिक दायित्व मात्रै पुरा गरे हो जुन योभन्दा अगाडि पुरा गर्न सकेका थिएन।
मुख्य कुरो त्यही हो, किन भन्दाखेरि अहिलेको आयोगले चाहिँ हामीले यति काम गर्यौँ भनेर चाहिँ वाई वाई गर्नुपर्ने अवस्था छैन। यो रेगुलर प्रोसेसमा स्टार्टिङको अहिले हाम्रो चौथो कार्यकाल हो, पहिलो कार्यकालमा द्वन्द भनेको त 2052 सालबाट चाहिँ भएको हो। धेरै जस्तो आयोगले गरेका सिफारिसहरू त द्वन्दकै अवस्थाका छन् नि, चाहे गैर न्यायिक हत्या हुन्, चाहे अपहरण हुन्, चाहे बेपत्ता हुन्, चाहे यातना हुन्, जुनसुकै प्रकृतिका मुद्दा हो त यो चाहिँ 52 सालदेखि सुरुवात भएको हो। 57 सालमा आयोग गठन भयो, पहिलो कार्यकालमा नै मानवाधिकार उल्लङ्घनकर्ताहरूको सूची प्रकाशन गरेर तिनलाई कारवाही गर्न आयोग उन्मुख भइदिएको भएदेखि यत्रो यो भोलुम यो फिगर चाहिँ त रहँदैन थियो नि, होइन? यो कम्तीमा टाङ्गुरिँदै जाने, अब अहिले आफू चोखो भएर अरूलाई दोष लगाउने होइन, हामीले निकाल्यौँ भनेर वा वा र स्याबासी पाउने कुरो पनि होइन। संवैधानिक दायित्व पुरा भएका थिएनन्, अहिलेको आयोगले यसलाई चाहिँ पुरा गर्यो भन्ने ठान्छु। अब यो सार्वजनिक गरेका नामहरूलाई अब आउने आयोगले यसलाई कति फलोअप गर्छ, अब आउने आयोगलाई त छिट्टो दायित्व के भएन भन्दाखेरि सूची प्रकाशन गर्नुपर्ने दायित्व कमै होलान् भनौँ, त्यति बेला त होइन द्वन्द्वको अवस्था पनि छैन, यति धेरै भोल्युममा मुद्दाहरू पनि छैन, मुद्दाको रेसियो पनि घट्दै गएको छ।
जम्मा यति मात्रै हुन त मानवाधिकार उल्लङ्घनकर्ता यत्रो 20 वर्षको अवधिमा
टोटल आयोगमा दर्ता भएका मुद्दाहरू जति छन् नि होइन, त्यसमध्ये निर्णय भए का मुद्दाहरूको आधार उजुरीको आधारमा अहिले 288 होइन, यति हुन् भन्दा पनि अझै झन्डै चाहिँ  7-8 हजार उजुरी त चाहिँ सुनवाई हुनै बाँकी छन् नि, आयोगले निर्णय गर्नै बाँकी छन् नि होइन, यो नै अन्तिम होइन होइन।
जस्तो यहाँहरूले सिफारिस गर्नुभएको निर्णय चाहिँ सरकारले कार्यान्वयन गरेन चित्त बुद्ध तरिकाले भन्नुहुन्छ, यहाँहरूकैमा परेका उजुरी पनि आधा जति भन्दा फर्छुट हुन बाँकी छ नि त, कसरी चित्त
विगतमा आयोगमा एउटा पर्याप्त कर्मचारीहरूको व्यवस्था थिएन, दोस्रो चाहिँ के भन्दाखेरि स्रोत र साधनहरू थिएनन् होइन, तेस्रो चाहिँ मतलब चाहिँ कर्मचारीहरूलाई पर्याप्त मात्रामा ट्रेनिङ चाहिँ दिएको थिएन होइन, त्यो अवस्थाले गर्दाखेरि धेरै मुद्दाहरू चाहिँ थिए हो। किन भन्दाखेरि म त एउटा कानुनको विद्यार्थीहरू पनि विद्यार्थी पनि आयोगलाई अदालतलाई सरह भएछ, सरहको चाहिँ अधिकार हुनेछ भनेर त्यहाँ संवैधानिक व्यवस्थै छ होइन, त्यो व्यवस्थामा पनि दिले जस्टिस दिले दिनाइ हुन्छ नि होइन।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगका निवर्तमान सदस्य तथा कानुनका प्राध्यापक गोविन्द शर्मा पौड्याल।
सामान्य अर्थमा उपभोक्ता भन्नाले वस्तु वा सेवाको उपभोग गर्ने व्यक्तिलाई बुझिन्छ, अर्को शब्दमा भन्ने हो भने उपभोक्ता त्यो व्यक्ति वा संगठन हो जसले प्रयोगका लागि वस्तु वा सेवा लिन्छ, त्यसको सट्टामा केही पैसा दिन्छ। अर्थात् कुनै पनि उपभोग्य वस्तु वा सेवा प्रयोग गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ता भनिन्छ। सन् 1962 मार्च 15 दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा सूचना छनौट र सुनवाईलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको हो। नेपालमा भने उपभोक्ता संरक्षण ऐन 2054 जारी भएपछि दिवस मनाउन थालिएको छ। उपभोक्ता संरक्षण ऐनले उपभोक्ताको ज्यान र स्वास्थ्यका लागि खतरनाक वस्तुको बिक्री वितरणबाट सुरक्षित हुने अधिकार, उपभोक्ताको सुसूचित हुने अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा वस्तु तथा सेवाको छनौट गर्ने अधिकार, न्यायिक निकायबाट सुनवाईको अधिकार प्रदान गरेको छ। साथै उपभोक्ता संरक्षण ऐन 2054 उत्पादन घटाउने, माग र आपूर्ति एवं मूल्यमा प्रतिकूल प्रभाव पार्ने अपराध गरिए 3 वर्ष कैद वा 50,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै खाद्य ऐन 2023 न्यून गुणस्तर भएमा भने 1,000 देखि 2,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था छ। तर समग्र बजार उद्योगी तथा व्यापारीको नियन्त्रणमा छ। बजारको माग अनुसार मूल्य निर्धारण हुनुपर्नेमा व्यवसायीको आलोपालो प्रथा र मनोमानीका भरमा मूल्य र गुणस्तर निर्धारण हुने गरेको उपभोक्ताको गुनासो छ। भन्सारमा हुने न्यून बिजिकीकरणको नाउँमा व्यवसाय उम्कने र उपभोक्ता ठगिने गरेका छन्। बजार अनुगमन भइरहे पनि उपभोक्ताको माग अनुसारको काम हुन नसकेको उपभोक्ता अधिकार कर्मीहरूको भनाइ छ। यसै सेरोफेरोमा रहेर सहकर्मी सम्झना श्रेष्ठले राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडासँग कुराकानी गर्नुभएको छ। अब सुनौ उहाँसँग गरिएको कुराकानी।
बढ्दो चाडबाडसँगै बजारमा भिडभाड पनि बढेको देखिन्छ। मकवानपुरमा चाहिँ हेर्ने हो भने उपभोक्ताहरूले उपभोग्य वस्तु सहज रूपमा पाउने अवस्था छ कि छैन?
कोभिडको कारणले पनि अलिकति बढी समस्या रह्यो। दसैँदेखिको हामीले यसलाई बजारलाई व्यवस्थित गर्नु पर्यो भन्ने प्रशासनलाई चाडबाड लाग्नुभन्दा अगाडिदेखि नै प्रेसर गरिरहेका थियौँ। त्यो हुँदा हुँदै पनि केही कामहरू बजार अनुगमनका क्रमहरू जारी रहे, केही कामहरू गरियो र पनि यसलाई व्यवस्थित गर्न सकेको अवस्था चाहिँ छैन र उपभोक्ताहरूले सहज रूपले वस्तुहरू पाउँदा पनि मूल्यमा चाहिँ अत्यधिक रूपले ठगीमा परिरहेका छन्।
उपभोक्ताहरू नठग्यौन् भनेर बेला बेला अनुगमन पनि भइरहेका छन् तर कारवाही चाहिँ भएका देखिन्नन्। यसले गर्दा चाहिँ व्यवसायहरूमा थप उत्साह थपेको महसुस हुन्छ कता कता। यसो हुँदाखेरि उपभोक्ताको हितमा काम गर्ने तपाईँ र तपाईँको संस्थाको चाहिँ भूमिका के हुन्छ?
हामीले यही कुरालाई मध्यनजर गरेर उपभोक्ताका बिचमा समस्या रहे, प्रशासनिक निकायबाट कारवाही हुन सकेन, नसक्नुका कारणहरू, यो ठाउँमा ग्याप छ, यो ठाउँमा कानुन अभाव छ, यो ठाउँमा क्रियाशील गर्नु पर्यो भन्ने विषयवस्तुहरू आम उपभोक्ताको ध्यानलाई हामीले चाहिँ मध्यनजर गर्दै देशव्यापी रूपमा 77 जिल्ला प्रशासन कार्यालय मार्फत हामीले प्रधानमन्त्री समक्ष 16 बुँदे ज्ञापन पत्र हाम्रो संस्थाले उपभोक्ता हित संरक्षण मञ्चले प्रदान गरेको छ। ज्ञापन पत्र बुझाएको अवस्था छ। प्रत्येक जिल्लाका नियमनकारी निकायहरूलाई घचघच्याउने कामहरू गरिरहेका छौँ। हामी नै यस्तो संस्था हो जसले चाहिँ प्रत्येक कार्यालयमा गएर उहाँहरूलाई चाहिँ यो क्षेत्रमा काम किन भएन भनेर चाहिँ औँला छुड्याउने कामहरू गरिरहेका छौँ र त्यो यो मेरो जिम्मेवारी हो र मैले काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध चाहिँ ती नियमनकारी निकायका प्रमुखहरूलाई हुन सकेको अवस्था छैन। दण्ड भन्दा बढी चाहिँ फेरि एकपटक छोडिदिउँ, नसिएर दिउँ भन्ने कुराले मात्रै घर गरेको कारण व्यवसायीहरूलाई प्राप्त भएको छ। सँगै चाहिँ उपभोक्ताहरू ठगिएका छन्। प्रादेशिक व्यापार व्यवसाय ऐन बागमती प्रदेशको बनाउन लगाएर हामी आफैले सहजीकरण गरेर चाहिँ त्यो ऐन बनाइसकेपछि घरेलु कार्यालयको प्रमुखको संयोजकत्वमा निरीक्षण अधिकृत तोकिएको छ र निरीक्षण अधिकृतले तत्काल चाहिँ त्यस्ता गतिविधिहरू भएका ठाउँहरूमा त्यस्ता व्यवसायीहरूलाई तत्काल दण्डित गर्ने कानुनी व्यवस्था भएको कारणले अहिले केही मात्रामा हामीले ती कार्यालयहरूलाई परिचालित गरेर दण्डका केही कुराहरूलाई पनि अगाडि ल्याइरहेका छौँ।
हजुर, नियमनकारी निकायले चाहिँ प्रभावकारी काम नगर्नु भनेको चाहिँ व्यवसायीसँग मिले मतो भएको हो भनेर शङ्का गर्ने ठाउँ छ कि छैन?
ठ्याक्कै मैले त त्यही शब्द त कसरी व्यक्त गरौँ? तपाईँ हामीले चाहिँ विश्लेषण गर्दा चाहिँ त्यहाँनिर हामीले देखिरहेका छौँ अपराध भइरहेको छ, त्यहाँनिर एउटा चाहिँ उपभोक्ता ठगिरहेका छन्, नियमनकारीले त्यो देख्दैन तर यही नै हो भन्न त अब हामीले पनि सक्ने अवस्था छैन किनकि प्रमाणित रूपमा हामीले पनि त्यो कुरा त भेटिरहेको अवस्था छैन।
उपभोक्ता मैत्री बजार कहिले अनि कसरी बनाउने, कसको कस्तो भूमिका देख्नुहुन्छ, यो कहिले चाहिँ बजारहरू उपभोक्ता मैत्री हुन्छन्?
उपभोक्ता हित संरक्षण मञ्चले 7 प्रदेशका 7 नगरपालिकाहरूमा हामी मोडलको रूपमा हामीले चाहिँ अहिले काम गरिरहेका छौँ र आजैका मितिमा पनि 6 नगरपालिकाहरूमा आज पनि दैनिक चाहिँ 6-7 चाहिँ लगातार हामीले कार्यक्रम चलाइरहेका छौँ र त्यहाँ हामी त्यो नगरपालिका मार्फत स्थानीय सरकारलाई अब तिम्रो बजारको चाहिँ व्यवस्थापन गर्ने अधिकार यो यो हो, यो ठाउँबाट व्यवस्थापन गर्नुपर्छ, कानुन यसरी बनाउनु पर्छ, यो कानुन आवश्यक छ, छलफल गर्ने यसलाई चाहिँ पारित गर्ने प्रक्रियामा लैजानुहोस् भनेर हामीले सहजीकरण गरेर हाम्रो संस्थाले अहिले हामी चाहिँ 7 प्रदेशका 7 नगरपालिकाहरूमा स्थानीय सरकारलाई सबलीकरण बनाउनको निमित्त हामीले अहिले अभियान चलिरहेको छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा।
यो कुराकानी सँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ। मानव अधिकार शिक्षा कार्यक्रम बारेमा राय, सल्लाह तथा सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ।
हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार।